आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Sadai hari,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता नमस्कार अनि जय मसीह, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। आशा गर्दछु आज पनि मनको तयारीको साथ आफ्नो रेडियोको सेटको सामुनि आइपुगिसक्नु भएको छ। म पनि तपाईँहरूसँगै तयारीको साथमा आइपुगिसकेको छु। निश्चय नै आज पनि प्रभु हामी हरेकसँग आफ्नो बाइबल अध्ययनबाट कुराकानी गर्नुहुनेछ। श्रोता आज हामी बाइबल अध्ययन पहिलो कुरन्थी 3 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको सही धारणाले ख्रिस्टियन सेवाको स्पष्ट गर्दछ। परमेश्वरको सही धारणाले ख्रिस्टियन सेवाको स्पष्ट गर्दछ। हामीले 2 अध्यायमा देख्छौ पाउलले 2 वर्गका मानव जातिको पेश गरे, प्रस्तुत गरे, शारीरिक मानिस र आत्मिक मानिस। अहिले उसले निरन्तर अन्य विभाजन बनाउँछन्, वर्गकृत गर्छन्। यो चाहिँ विश्वासीहरूमध्ये वा बीचमा हो। संसारिक ख्रिस्टियन र आत्मिक ख्रिस्टियनको रूपमा तिनीहरूको अवस्था स्वयं नै तिनीहरूको जीवनहरू र तिनीहरूको ख्रिस्टियन सेवामा प्रकट हुनेछ। पहिलो कुरन्थी 3 एक पदमा भनिएको छ, भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोले जस्तै म बोल्न सकिन, तर संसारिक मानिस ख्रिस्टमा दुधे बालकसँग बोले जस्तै म बोल्न सके। यसरी हामीसँग यहाँ तेस्रो वर्गका मानिसहरू छन्। तिनी अशारीरिक संसारिक ख्रिस्टियन हुन्। तिनी अझै ख्रिस्टमा बालक छन्। यो पत्रको सम्पूर्ण पहिलो खण्डमा पाउल संसारिकता वा शारीरिकताको बारेमा बोलिरहेका छन्। यो पत्रको अन्तिम खण्डमा पाउल आत्मिक तवर वा आत्मिकताहरूको बारेमा बोल्दछन्। म सोच्दछु कि पाउल संसारिकता वा शारीरिकताहरूको बारेमा बोल्दा बोल्दा वक्क भए, किनभने जब पाउल अध्याय 12 पुगे तपाई उसको पीड़ा, उसको कष्टको, आरामको सुस्केराका थुप्राहरू सुन्न सक्नुहुन्छ र पाउल तिनीहरूलाई केही अन्य कुराहरूको बारेमा बताउन शुरू गर्छन्। पहिलो कुरन्थी 12 अध्याय 1 पदमा भनिएको छ, भाइ हो, आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। संसारिक या शारीरिक ख्रिस्टियन नै त्यो व्यक्ति हुन् जो आत्मिक रूपमा बढेका छैनन्, अनि यो स्पष्ट कुरा हो कि तिनमा आत्मिक ज्ञानहरूको कमी छ। यो यस कारणले होइन कि तिनीसँग आफ्नो जीवनमा पवित्र आत्मा छैन, तर यस कारणले कि किनभने तिनी अनुग्रहमा र ख्रिष्टको ज्ञानमा बढ़िरहेका छैनन्। फेरि यो कुरा चाहिँ परमेश्वरको वचनप्रति उसको सम्बन्धको परिणाम हो। यो कुरा देख्न अति नै धेरै महत्वपूर्ण छ। यो शारीरिक ख्रिस्टियन ख्रिष्टमा बालक छन्। तिनीसँग बढ्ने योग्यता छ, तर बढ्ने कुनै इच्छा र लालसा छैन। बालकसँग परिपक्व मानिस बन्ने सम्भावना छ, तर उसले पहिले दूध पिएर आरम्भ गर्नुपर्छ। पाउल यो अलंकारलाई आत्मिक स्तरमा लाँदछन्। 2 पदमा भनिएको छ, 2 पदमा, मैले तिमीहरूलाई दूध खुवाए खदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ अनि आज पनि र अझ पनि छैनौ। पाओले यस्ता मानिसहरूसँग आत्मिकताहरूको बारेमा कुरा गर्न सक्दैनन्। तिनीहरू अझसम्म यसको निम्ति तयारी थिएनन्। सबभन्दा पहिले उसले तिनीहरूको संसारिकता वा शारीरिकताको बारेमा कुरा गर्न आवश्यक छ। अभाग्यवश यही स्तरमा धेरै मण्डली सदस्यहरू आज छन्। हामी कसरी शारीरिक ख्रिस्टियनलाई चिन्न सक्छौ? अमित्र, यस्तो ख्रिस्टियनले शरीरको कमजोर बाहुलीको प्रयोग गर्दछ। उसले आत्मिक लक्ष्यहरू प्राप्त गर्न शारीरिक संसारिक विधिहरू प्रयोग गर्दछ। शरीरको ग्रीक शब्द हो सर्किकोस, जुनको अर्थ हुन्छ शरीर, अनि यसको अंग्रेजी शब्द चाहिँ कर्नल हो। लेटिन र फ्रेन्चमा कार्नाको अर्थ हुन्छ शारीरिक आनन्दमा लीन, जस्तै खाने पिउने, यौन आनन्द भोग गर्ने। मित्र,
कोरिन्थका विश्वासीहरू अझै ख्रिष्टमा बालक थिए। तिनीहरू शारीरिक ख्रिस्टियनहरू थिए। हजुर, शारीरिक ख्रिस्टियनहरूको शारीरिकताको चिन्ह के हो? पाउल यहाँ त्यसको बारेमा हामीलाई भन्छन्। तीन पदमा भनिएको छ, तिमीहरू अझै संसारिक नै छौ किनकि अब तिमीहरूका बीचमा डाहा र कलह छ, त के तिमीहरू शारीरिक संसारिक चालमा चल्ने साधारण मानिस जस्ता भएनौ र? अमित्र, यी कोरिन्थियनहरूको बीचमा भएको डाहा कलह झगडाले गर्दा पाउललाई थाहा थियो कि तिनीहरू संसारिक वा शारीरिक थिए। पाका आत्मिक ख्रिस्टियनहरूका बीचमा डाहा र झगडा पाइँदैन। मित्र, आज हाम्रो अवस्था कस्तो छ? सम्भव तपाईँ संसारिक कुराहरू नगर्नुहोला, तापनि आफै अझै तपाईँ संसारिक वा शारीरिक ख्रिस्टियन हुन सक्नुहुन्छ। पाउलको कुरा सुन्नुहोस्, चारदेखि छ पदमा भनिएको छ, किनकि एउटाले पाउलको र अर्काले म चाहिँ अपोलोसको भन्छ भने संसारिक मानिस जस्ता भएनौ र? अपोलोस के हो? पाउल के हो? प्रभुले हरेकलाई खटाउनु भए अनुसार सेवकहरू मात्र हुन् जसद्वारा तिमीहरूले विश्वास गर्यो। मैले रोपे, अपोलोसले पानी हाले, तर परमेश्वरले नै बढाउनु भयो। पाउल भन्छन्, हामी दुवै परमेश्वरको लागि सेवकहरू मात्र हौं। पाउल मिशनरी प्रचारक थिए। उसले नयाँ नयाँ क्षेत्रहरूमा गएर सुसमाचार सुनाएथे। अपोलोस त्यहाँ आयो र सभा मिटिङ राखे, प्रचार गरे र परमेश्वरहरूका सन्तहरूको गठन गरे। तिनीहरू दुवै परमेश्वरका सेवकहरू थिए। सात पदमा भनिएको छ, यसकारण रोप्ने केही होइन न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र जसले वृद्धि दिनुहुन्छ। मित्र, महत्वपूर्ण कुरा होइन कि प्रचारकको हो, महत्वपूर्ण कुरा यो हो कि परमेश्वरले उसलाई प्रयोग गरिरहनु भएको छ या छैन। यदि परमेश्वरले उसलाई प्रयोग गरिरहनु भएको छ भने तब परमेश्वरले ती परिणामहरूको लागि श्रेय पाउनुपर्छ। परमेश्वरलाई सारा आराधना, स्तुति र महिमा पाउनुपर्छ र दिनुपर्छ। आठ पदमा भनिएको छ, रोप्ने र पानी हाल्ने एकै समान हुन्, हरेकले आफ्ना आफ्नै मेहनत अनुसार आफ्नो ज्याला पाउनेछ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि परमेश्वरले धेरै सेवकहरूलाई प्रयोग गर्नुहुन्छ अनि भिन्नै तरिकामा विभिन्न क्षेत्रमा ती प्रत्येकहरूले गरिरहेका छन् परमेश्वरको सेवा। त्यहाँ धेरै मानिसहरू छन् जो विभिन्न विधिहरूको प्रयोग गर्दछन्। धेरै मानिसहरूले मेरो तरिका वा विधि भन्दा अलग बेग्लै तरिकामा सेवा गरिरहेका छन्, तैपनि परमेश्वरले तिनीहरूलाई प्रयोग गरिरहनु भएको छ। हामी सबै परमेश्वरको सेवकहरू हौं र विभिन्न तरिकामा उहाँको सेवा गरिरहेका छौं। भनिएको छ आठ पदमा, रोप्ने र पानी हाल्ने एकै समान हुन्, हरेकले आफ्ना आफ्नै मेहनत अनुसार आफ्नो ज्याला पाउनेछ। र नौ र दश, किनकि हामी परमेश्वरको सहकर्मी हौ, तिमीहरू चाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ, मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसाले र अर्काले त्यसमाथि घर बनाउँदै जान्छ। त्यसमाथि बनाउँदै जाने हरेक मानिसले कसरी बनाउँदैछ सो ध्यान दियोस्। मित्र, यहाँ हामी अति नै चाखलाग्दो कुरा देख्छौ कि त्यो जग करिब 2000 वर्ष पहिले बसालिसकिएको थियो। तपाईँ र म त्यसको बसाल्न सक्दैनौ। तपाईँ र मैले गर्न सक्ने काम नै त्यो जगमा लक्ष्य बनाउनु हो जो ख्रिष्ट येशू हुनुहुन्छ। हामी त्यस जगमाथि घर बनाउन सक्छौ। महत्वपूर्ण कुरा चाहिँ परमेश्वरको वचन बाहिर दिनु र सुसमाचारको प्रचार गर्नु हो जुनले मात्र मानिसहरूलाई उद्धार दिन सक्छ। एघार पदमा भनिएको छ, किनकि जुन जग बसालिएको छ जो येशू ख्रिष्ट हुनुहुन्छ त्यस बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। के तपाईँ उहाँमाथि निर्माण गरिरहनु भएको छ? त्यो विश्वासीहरूको निम्ति महत्वपूर्ण प्रश्न हो। जब तपाईँ ख्रिष्टमा आउनुभयो, तपाईँ कुनै कामहरू रहित कामहरू बिना आउनुभयो। तपाईँ कुनै चिजहरू नलिकन हरेक कुरा प्राप्त गर्न आउनुभयो। तपाईँ त्यस चट्टानमा बसालिनुभयो जुन ख्रिष्ट हुनुहुन्छ, निर्माण हुन सक्नुहुन्छ। त्यहाँ नै असल कामहरू आउँदछ। पद बाह्र तेह्र पदमा भनिएको छ, यदि कसै मानिसले यस जगमाथि सुन चाँदी बहुमूल्य पत्थर काठ घाँस वा पराल प्रयोग गरेर घर बनायो भने प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ, त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ सो आगोले जाँच गर्नेछ। पाउल भन्छन् कि तपाईँ त्यस जगमाथि घर छ विभिन्न प्रकारका सामग्रीहरूले बनाउन सक्नुहुन्छ। ती सामग्रीहरू हुन् सुन चाँदी बहुमूल्य पत्थर काठ घाँस र परालको घर। आगोले पहिलाका तीन सामग्रीहरूलाई कति पनि हानि गर्दैन। वास्तवमा आगोले सुन, चाँदी र बहुमूल्य पत्थरलाई शुद्ध गर्दछ, तर आगोले निश्चय नै अन्तिम तीन सामग्रीहरूलाई भस्म गर्दछ। काठ, पराल, जलेर धुवामा लोप हुनेछ। त्यस जगमा विश्वासीसँग यी कुनै पनि सामग्रीहरूले घर निर्माण गर्न स्वतन्त्र छन्, अर्थात् सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस र परालको घर। यसले हामीलाई यो कुरा सिकाउँछ कि विश्वासीहरूले इनाम वा पुरस्कारको निम्ति काम गर्न सक्छ। यदि कुनै मानिसको कामहरू पक्का रह्यो भने, अर्थात पहिले नै बसालेको जगमा उसले स्थापित गरेको कामहरू पक्का रह्यो भने उसले इनाम वा पुरस्कार पाउनेछ। 14 पदमा भनिएको छ, यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यसको मतलब भयो उसले इनाम वा पुरस्कार पाउनेछ यदि उसले सुन, चाँदी र बहुमूल्य पत्थरले बनाइरहेको छ भने। मित्र, म विश्वास गर्दछु कि आज हाम्रो बीचमा धेरै महान परमेश्वरको जनहरू छन्। मैले तिनीहरूमध्ये धेरै जनालाई भेटेको छु। तिनीहरूमध्ये कोही कोही व्यक्तिगत रूपमा आमने सामने भेटाएको पनि छु भने कोही कोही चाहिँ पत्रद्वारा, जसलाई परमेश्वरले अद्भुत तरिकामा प्रयोग गरिरहनु भएको छ। तिनीहरू सुनले निर्माण गरिरहेका छन्, बनाइरहेका छन्। तपाईँलाई थाहा छ कि सुनको सानो टुक्रा परालको थुप्रो जत्तिकै देख्न सकिने दृष्टिगोचर हुँदैन वा देख्न सकिने कुरा हुँदैन। सम्भवत परमेश्वर मात्र एक हुनुहुन्छ जसले जान्दछ कि त्यो सुन हो। अहिले परालको थुप्रो अर्को कुरा हो। हामीले आफ्नो गाउँ घरमा परालको थुप्रो देखेका छौं र त्यो परालको थुप्रो हामी केही टाढाको दूरीसम्ममा पनि देख्न सक्छौ। त्यहाँ धेरै मानिसहरू छन् परालले घाँसले आज घर बनाइरहेका छन् अनि एक दिन हरेकको काम जाँचिनेछ। यदि तिनीहरूले काठ, पराल र घाँसले घर बनाएका छन् भने त्यो जलेर नष्ट हुनेछ, किनभने जाँच आगोद्वारा गरिनेछ। 15 पदमा भनिएको छ, यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नु पर्नेछ, तर त्यो आफै चाहिँ आगोबाट उम्के झै बाँच्नेछ। देख्नुभयो भिन्नता? भनिएको छ 14 पदमा, यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ, अनि 15 पदमा भनिएको छ, यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नु पर्नेछ, तर त्यो आफै चाहिँ आगोबाट उम्के झै बाँच्नेछ। अर्को शब्दमा, यद्यपि उसले कुनै इनाम र पुरस्कार नपाए तापनि पराल, काठ र घाँसको घर बनाउने मानिसले आफ्नो उद्धार गुमाउँदैन, किनकि तिनी त्यो जगमा छन्, बसालिएका छन्, मतलब तिनले ख्रिष्टमा विश्वास गरेका छन्। बाइबलले भन्छ, जो ख्रिष्टमा छ दण्डको आज्ञा छैन। मित्र, आज तपाईँ के बनाइरहनु भएको छ? कुन सामग्री प्रयोग गरिरहनु भएको छ? यदि तपाईँ सुनले बनाइरहनु भएको छ भने यो अहिले त्यति आकर्षण प्रभावित नदेखिएला, तर तपाईँले स्वर्गीयमा इनाम पाउनुहुनेछ। यदि तपाईँले काठ, घाँस र परालको थुप्रोले बनाइरहनु भएको छ भने त्यो टाढाको दूरीसम्म पनि देख्न सकिन्छ र निकै ठूलो कुरा देखिएला, तर त्यो एक दिन धुवामा विलीन हुनेछ। तिनीहरूले स्वर्गीयमा कति पनि इनाम र पुरस्कार पाउने छैनन् तिनीहरूको कामको लागि। अहिले यदि तपाईँ शारीरिक र संसारिक ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ कति पनि इनामको आशा गर्न सक्नुहुन्न, किनकि तपाईँ परमेश्वरसँग उहाँको वचनद्वारा सही तरिकामा सम्बन्ध राख्नु भएको छैन। शारीरिक र संसारिक ख्रिस्टियन नै त्यो व्यक्ति हो जसले परमेश्वरको वचनको जान्दैन। देख्नुभयो, हरेकले यी तीन वर्गका मानिसहरूलाई चिन्न सक्छन्, परमेश्वरको वचनप्रति तिनीहरूको सम्बन्धद्वारा, परमेश्वरको वचनप्रति तिनीहरूको सम्बन्धद्वारा, जुन पावलले हामीलाई तिनीहरूको बारेमा विवरण दिन्छन्। शारीरिक मानिसले भन्छ, परमेश्वरको वचन मूर्खता हो। आत्मिक मानिसले वचनको बुझ्दछ, यसले उसलाई आत्मिक अन्तर्दृष्टि दिन्छ। अनि शारीरिक संसारी ख्रिस्टियनले भन्छ, चर्चमा प्रतिभोज या कुनै पार्टी फंक्सन राखौं, बाइबल अध्ययन होइन। या तिनी भन्छन्, परमेश्वरको वचनको भन्दा बरू संगीत मात्र सुनौ, उसले आत्मिक कुराहरू भन्दा संसारिक कुराहरू मात्र मन पराउँछ। अनि यस तरिकामा तपाईँ संसारिक ख्रिस्टियनलाई पहिचान गर्न सक्नुहुन्छ। 16-17 पदमा भनिएको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू आफै नै हो। परमेश्वरको सन्तान पवित्र आत्माको मन्दिर हो। पावलले यस विषयमा हाम्रो ध्यान फेरि पनि पछिबाट खिच्नेछन्। हाम्रो जीवनहरू उहाँको हो, यो कुराको याद राख्नुहोस्। अनि 18 पदमा भनिएको छ, कसैले आफैलाई धोका नदियोस्। तिमीहरूमध्ये कसैले यस युगमा आफैलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान बन्न सकोस्। कोरन्थियनहरूले आफैलाई बुद्धिमान सम्झन्थे, सायद संसारिक बुद्धिमा बुद्धिमान थिए होला, तर यस्तो बुद्धि परमेश्वरको लागि मूर्खता मात्र हो। हामीहरू आफैलाई बुद्धिमान नसम्झौ, बरु हामीहरू नम्र हौ। हामीले आफ्नो बुद्धिमा भरोसा नराखेर परमेश्वरबाट सिक्न खोज्नुपर्छ। यदि कोरन्थियनहरूले यसो गरेका भएदेखि तिनीहरूको मण्डलीमा त्यस्ता फूटहरू गुटबाजीहरू हुने थिएन। 19-23 पदमा भनिएको छ, किनकि संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो, किनकि लेखिएको छ, उहाँले बुद्धिमानहरूलाई तिनीहरूको मूर्खतामा पक्रनुहुन्छ, र फेरि बुद्धिमानहरूको विचार व्यर्थ हुन् भनी परमप्रभु जान्नुहुन्छ। यसै कारण कसैले मानिसहरूमाथि गर्व नगरोस्, किनकि सबै थोक तिमीहरूकै हुन्, चाहे पावल कि अपोलोस कि केफास अथवा संसार वा जीवन या मृत्यु वा वर्तमान कि भविष्य, सबै तिमीहरूकै हुन् र तिमीहरू ख्रिस्टका हौ, अनि ख्रिस्ट चाहिँ परमेश्वरको हुनुहुन्छ। ओ, यो कति सुन्दर कुरा हो कि हामी कति पनि एक समूह वा एक विशेष सम्प्रदायमा मात्र सीमित रहनु हुँदैन। हामी त्यो फल्ला फल्ला मण्डली फल्ला फल्ला सम्प्रदायको हुँ भन्ने कुरा सोच्नुको सट्टामा, खालि खास कुनै प्रचारक शिक्षकहरूद्वारा मात्र सिकाइनुको सट्टामा र उसमा मात्र वचन सुन्न र सिक्न मन पराउनुको सट्टामा, हामी यो कुरा थाहा पाउन सक्छौ कि सबै परमेश्वरको जनहरू हामी सबैका हौ। म सबै मण्डलीका सेवकहरूलाई प्रेम गर्छु, आदर सम्मान गर्छु, किनभने म जान्दछु कि तिनीहरू पनि परमेश्वरको सन्तान हुन्। तिनीहरूले ख्रिस्टलाई चिन्दछन् र आफ्नो जीवनमा अप्नाएका छन्, अनि ती परमेश्वरका सेवकहरू प्रभुमा मेरा आफ्नै भाइ बहिनी परिवार हुन् र म उनीहरूको हुँ। मित्र, ती अन्य विश्वासीहरूसँग ख्रिस्टको व्यक्तिको वरिपरि भेट्ने काम कति महिमित कुरा हो जो त्यस जगमा बसालेका छन् जुन येशु ख्रिस्ट हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
विश्वास कहाँबाट आउँछ,
विश्वास सुनाइबाट आउँछ,
सुनाइ कहाँबाट आउँछ,
सुनाइ ख्रिस्टको वचनबाट।
Sunday, Christ's Word, Sunday. प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।